بسم الله الرحمن الرحيم، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، نعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، نشهد ان لا اله الا الله وحده لا شريك له، ونشهد ان سيدنا ونبينا ومولانا محمدا عبده ورسوله، صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. أعلم أنه لا إله إلا الله واستغفر لذنبك وللمؤمنين والمؤمنات، الله يعلم متقلبكم ومثواكم. سلسلے کی خصوصیات میں ہر بندے کا اپنے اللہ کے ساتھ میں تعلق علم اور عمل دونوں اعتبار سے مستحکم اور مضبوط ہونا ہے. علم کے اعتبار سے مستحکم ہو جائے تو علماً وصول ہوا، عمل کے اعتبار سے متعلق ہو جائے مستحکم ہو جائے تو عملاً وصول اور نسبت معلوم ہو جائے. اور چونکہ یہ سب سے آخری غرض ہے اس لیے مرتبے میں سب سے اعلیٰ ہے. ساری چیزوں کا مقصد اصلی ہے، پیغمبروں کے بھیجے جانے کا نظام، کتابوں کے نازل کیے جانے کا نظام، کتابوں کو فرشتوں کو دے کر بھیجے جانے کا نظام، دنیا میں جتنے شرعی احکام کا جن کو مکلف اور ذمہ دار بنایا جاتا ہے، ان سب کا لب لباب اور مقصد اصلی یہ ہے کہ آدمی اس دنیا میں اپنے رب کی معرفت کے ساتھ ساتھ اپنے رب کی بندگی پر آ چکا ہو، ظاہراً اور باطناً، صورتاً اور سیرتاً، جسماً اور روحاً، روح کے اعتبار سے بھی اور جسمانی اعتبار سے بھی، صورت کے اعتبار سے بھی اور اخلاق اور سیرت کے اعتبار سے بھی. ظاہری اعتبارات جتنے احکام الہیہ کے ہیں، شریعت کے ہیں وہ بھی، اور باطنی اعتبارات جتنے ہیں وہ بھی. تو بندہ اللہ تعالیٰ سے اپنا تعلق استوار کر لے، کیونکہ اللہ کی رضا اس سے وہ ثابت ہے، اور اللہ کی رضا کے ساتھ بندے کی کامیابی متعلق ہے. اور کسی بندے کو کامیاب کر کے اپنی رضا والی جگہ منتخب کر کے رکھے جانے کا نام جنت ہے. مدد کے اعتبار سے جو چیز سب سے اعلیٰ ہوگی، فضیلت کے اعتبار سے بھی وہ چیز سب سے اعلیٰ ہوگی. اس لیے غرض مکمل کرنے والا جو قریب کا علم ہے سب سے، وہ تصوف ہے. اس لیے تصوف کے علم کو سب سے زیادہ شرف اور بلندی حاصل ہے، اور اس غرض سے متصل اور علم اور عمل ہے. تو اس لیے فقہ سے متعلق جو علوم ہوگا اس کے بعد کے نمبر پر ہے، اور اس سے متعلق، اس سے متصل اس کے بعد جو ہے ان لوگوں کو اللہ کی طرف متوجہ کرنے والا ہے. اس لیے دعوت سے متعلق جو علم ہوگا وہ اس کے متصل ہے پیچھے. اس لیے میں نے حضرت مولانا مسیح اللہ خان صاحب رحمۃ اللہ علیہ سے سنا، پہلے زمانے میں جب علماء ہوتے تھے کسی مجلس میں تو علماء گھوڑے پر چلتے تھے اور لوگ پیدل چلتے تھے. علماء کی فضیلت کی وجہ سے ان کو یہ شرف تھا کہ آپ گھوڑے پر. اور جب مشائخ ہوتے، اہل تصوف ہوتے، صوفیہ ہوتے، تو صوفیاء کرام پالکی میں چلتے اور علماء گھوڑے پہ چلتے اور عوام پیدل چلتی. صوفیاء کو گھوڑے پہ بھی بیٹھنے نہیں دیتے تھے، وہ पहले देखिए आप पालकी में बैठेंगे हम आपको उठाएंगे, यानी उनसे ज्यादा तफवुक और फजीलत उनको समझी जाती है, क्योंकि वो गरज को पूरा करने में आखिरी लेवल पर है, उससे पीछे वो है, उससे पीछे वो है। फजीलत के एतबार से किसी चीज का मुकदम होना अलग होना आगे होना अलग होता है, और अमल के एतबार से किसी चीज का पहले होना अलग होता है। जैसे नमाज को ज्यादा फजीलत हासिल है वजू पर, तो या किसी से आप पूछे कि भाई वजू ज्यादा अफजल है कि नमाज ज्यादा अफजल है, तो कोई क्या बोलेगा, नमाज ज्यादा अफजल है। लेकिन अमल के एतबार से तकद्दुम वजू को है, तो पहले वजू होगा फिर नमाज होगी, क्योंकि नमाज वजू पर मौकूफ है, मौकूफ होने की वजह से वो अफजल नहीं रहेगी। इसीलिए इबादत मकसूदा में नहीं है, इबादत गैर मकसूदा में। इबादत मकसूदा वो होती है जिसकी आप नजर मान सकते हैं, इबादत गैर मकसूदा वो होती है जिसकी आप नजर नहीं मान सकते। यानी आप ये नहीं कह सकते अगर मेरा फलां काम हो गया तो मैं 25 वजू करूंगा, नमाज पढ़ूंगा, रोजे रखूंगा, उमरा करूंगा, एहतिकाफ करूंगा, तो बोल सकते हैं, क्योंकि ये इबादत मकसूदा है, वजू इबादत मकसूदा नहीं है। अगर कोई आदमी सोच ये कहे कि मैं अगर मेरा काम हो गया तो मैं 50 वजू करूंगा, 25 वजू करूंगा, नजर सही नहीं। अगर अमल मुकद्दम वजू है, इसलिए दीन में अमलन मुकद्दम दावत होती है, लेकिन फजलन मुकद्दम नहीं है। फजीलत उससे ऊपर इल्म को है, उससे ऊपर अमल को है। इसलिए उलमाए किराम का इकराम करना चाहिए, जब बोलते हैं ना दावत में भी, तो जब तक ये शोर न दिया जाए कि इसलिए इकराम करना चाहिए कि वो हमसे अफजल है और हम जिस काम में हैं उस काम से अफजल हैं, अफजल काम में हैं, अमल काबू में नहीं आएगी ये चीज़। बोलेंगे आप लेकिन करेंगे नहीं। सारी दुनिया में जो शिकायत है वो ये है कि बोलते हैं वह इकराम करना चाहिए, बोलते वह इकराम करते ही ना, किसी आदमी से पूछो ये शिकायत करता है। वजह यह कि उनके जहन में है कि हम जो काम कर रहे हैं वो सबसे अफजल है, वो उलमा से भी अफजल है, ये फहम आ गई है। वैसा नहीं है ना, फिर आपको इनका इनकी फजीलत बताने की बात ही क्या थी। प्राण हदीस शरीफ में, हदीस शरीफ में दाई की फजीलत बताई जाती, आलिम की नहीं बताई जाती। फजलम आबिदी का फजली अलादना, आलिम की फजीलत आबिद पर, दीनदार पर ऐसी है जैसे मेरी फजीलत तुम में से किसी पर। क्योंकि वही के इल्म को जिंदा रखा हुआ है, वह इल्म वही को सीख कर उसको अवेलेबल रखना, ये एक खास शर्त है जो क्यामत तक होना चाहिए। जो ये करेगा वो सबसे अफजल शुमार होगा उस कम्युनिटी के अंदर, ताकि किसी को भी शरीयत पर कोई कोई हुक्म पर अमल करना है अवेलेबल रहे, क्या है कैसे करना है। क्योंकि कोई भी सुबह में किसी को भी कोई भी मसला कर सकता है, पेश आ सकता है, किसी को निकाह था, किसी को तलाक था, किसी को नमाज था, किसी को तहारत था, किसी को वसूल था, किसी को विरासत था, किसी को हिजान था, किसी को उम्र था, किसी को रोजे था, किसी को सत्य था, किसी को जकात था, किसी को कुछ भी मसला पेश आ सकता है। वो क्या है अल्लाह का हुक्म, वो कैसे पूरा होता है, उसको जो अवेलेबल रखता है उसका नाम आलिम है, उसकी वजह से उसको शर्फ है पूरी कम्युनिटी पर। और वो अगर जिंदा रहा तो गुमराही नहीं रहेगी, क्योंकि वो सही बात बता रहे, गुमराही क्यों रहेगी उस लाइफ। इसलिए
اس لیے نمبر آئے بغیر علم انتظار آئے اللہ پاک علم کو ایسا نہیں ختم کریں گے کہ علم اٹھا لیں گے. اللہ تعالیٰ بغیر علم بقبض العلماء, علماء ختم ہوں گے پھر علم ختم ہوگا. تو پھر اتخذ الناس رؤوسا جهالا, پھر جاہل لوگ سرداری کریں گے. فسوئی لوگ, ان سے سوال کیا جائے گا کہ اس کا کیا ہے, کیسے کرنا ہے. تو اب تو لگائے جائیں گے, وہ فتوے لیں گے بغیر علم کے, کیونکہ ان کو یہ نہیں بولنے آئے گا تو میں نہیں جانتا, کیونکہ پھر لیڈر ہی ختم ہو جائے گی. اس لیے لا عالم بولنا علم کا ایک بڑا حصہ ہے. اگر کوئی آدمی نہیں جانتا بات کو تو میں نہیں جانتا بولنا, یہ جاننے کی علامت ہے. جاننے والا ہی یہ کر سکتا ہے, کہہ سکتا ہے میں نہیں جانتا بھائی. جو نہیں جاننے والا اپنی عزت امیز کو خالی رکھنے کے لیے آئیں بائیں شائن کرے گا, کچھ نہ کچھ بات بول ڈالو. میرے خیال میں, میرے گمان میں ایسا ہونا چاہیے. ارے بھائی آپ اللہ میں کے بازو بیٹھے ہو, وزیر قانون ہے آپ کو چاہیے. فسوئلو بغیر علم وہ فتویٰ دے گئے بغیر علم کے. فبلو ابلو, خود بھی گمراہ ہوں گے دوسروں کو بھی گمراہ کریں گے, علم ختم ہو جائے گا. اس لیے تصوف میں ہوتا یہ ہے کہ اللہ تبارک و تعالیٰ کی, اللہ تبارک و تعالیٰ کا تعلق اپنے مخلوق کے ساتھ, اس میں مجھے اور آپ بھی ہیں اور سارے مخلوق بھی ہیں, وہ کیسا ہے یہ سیکھنا سکھانا ہوتا ہے, یہ جاننا ہوتا ہے. رب تو خالق مال مخلوق, تعلق کی نوعیت, تعلق کیسا ہے, قدیم کا حادث سے تعلق کیسا ہے, کیونکہ اسی سے اللہ تبارک و تعالیٰ اس تعلق کے ہندو واضح ہونے سے اللہ کی معرفت ہوگی, ورنہ اللہ دکھیں گے نہیں کہ آپ پہچانیں کہ وہ کیسے ہیں. اللہ تبارک و تعالیٰ اس دنیا میں مشاہد نہیں ہوں گے, رویت بصری میں, نگاہوں, ظاہری نگاہوں میں, جہاں جو اللہ تبارک و تعالیٰ نظر آتے ہیں وہ دل کی نگاہ میں نظر آتے ہیں. دل کو ان کو دیکھا جا سکتا ہے, اس کو بصیرت کہتے ہیں. اسی کو صوفیاں کہتے ہیں مشاہدہ کہتے ہیں, معائنہ بھی کہتے ہیں. اور دل کا کام تعقل کا ہے, سمجھنے کا ہے, دماغ کا کام نہیں ہے سمجھنے کا. ایسا لگتا ہے کہ دماغ سمجھتا ہے, ارے دماغ میں آگے بات, میری سمجھ میں آگے بات, سمجھ کا ہے بولے تیار ہے چھوٹے بچے کے لیے. قرآن کہتا ہے کہ ہم لوگوں قلوب یفقہون بہا, کیا ان بتوں کے پاس دل ہے جس سے وہ سمجھتے ہیں؟ تو اس سے مفسرین اس نتیجے پر پہنچے کہ سمجھنے کا کام دل کا ہے, دماغ وزیر ہے اس کا. تو چونکہ عام طور پر نفاذ وزیر کے تبصر سے ہوتا ہے اس چیز کا, اس لیے رشوت وزیر کی طرف کرتے ہیں. تو بادشاہ یہ ہے, دل بادشاہ ہے, دماغ وزیر ہے. دل میں خواہش ہوتی ہے, دماغ میں پلاننگ ہوتی ہے. کیونکہ بادشاہ اپنی خواہش کا اظہار کرتا ہے تو وزیر پلاننگ دیتا ہے کہ آپ کی اس خواہش کی تکمیل کی صورت کیا ہوگی. تو دل چونکہ تعقل کرتا ہے, سمجھتا ہے, فہم کرتا ہے, تو سمجھ میں اللہ پاک آتے ہیں. جب اس سمجھ میں آنے کا نام ہی ان کا دیدار ہے یہاں پہ, مگر ان کی گناہ ان کی حقیقت سمجھ میں نہیں آتی. اس لیے سمجھنے سے مراد ہے ان کا وجود, ان کی صفات, ان کے اسماء کا سمجھ میں آنا, حقیقت کا سمجھ میں آنا نہیں ہے. جو سمجھ میں آ گیا وہ خدا کے اوپر ہوا ہے, وہ سمجھ سے مراد گناہ ہے, حقیقت ہے وہ. کیونکہ حقیقت کا علم نہیں ہو سکتا اللہ پاک, حقیقت کے علم کے واسطے احاطہ ضروری ہے. احاطے کے واسطے خلق کا اپنی مخلوقیت سے نکلنا ضروری ہے. خلق اپنی مخلوق کے سرکل سے قطر نکلیں گی مخلوقیت کے سرکل. خالق ہونا پڑ رہا ہے اس کو خالق کا احاطہ کرنے کے بعد. مخلوق خالق ہونے تک کے لیے لہٰذا ادارہ بالکل نہ نہیں ہو سکتا, حقیقت کا ادارہ نہیں ہو سکتا, کیونکہ احاطہ نہیں کرتا. جب تک پورا نہیں سمجھ میں آئے گا وہ سمجھ میں نہیں آئے گا, احاطہ جب تک نہیں ہوگا سمجھ میں نہیں آئے گا. یہ تو جو سمجھ میں آئے گا وہ بڑا عجیب ہوگا, جیسے چار نابینا ہاتھی کو دیکھ کے سمجھے. کیونکہ ہاتھی کو سمجھنے کا تعلق دیکھنے سے ہے. چار نابینا میں سے ایک نابینا کو سون مل گیا تو اس نے کہا ہاتھی رسی کے ویسا ہوتا ہے, ایک کو پیر مل گیا کہنے کا ہاتھی کی لہروں کے ویسا ہوتا ہے, ایک کو پیٹ مل گیا تو کہنے کے بہت بڑے ڈراؤں کے ویسا ہوتا ہے, ایک کو کان مل گئے تو اس نے کہا کہ وہ سوت کی طرح ہوتا ہے, سو کچڑنے پڑتے ہیں کہاں, پھر بھی حقیقت نہیں ہوگی اس وجہ سے. تو یہاں اللہ تبارک و تعالیٰ کا ادراک قلبی ہوتا ہے, بصیرت سے بصیرت کی نگاہ سے دیکھا جاتا ہے, یعنی سمجھ میں آتا ہے. اللہ کا ہونا بھی, ان کا ایک ہونا بھی, ان کا موجود ہونا بھی, ان کے صفات بھی, ان کے اسماء بھی, ان کا کمال, ان کی حکمت, ان کا علم, ان کی قدرت, ان کی ربوبیت, ان کی حفاظت, پورے 99 صفات. اور صفات اللہ پاک کے بہت زیادہ ہیں, لیکن 99 سمجھ میں آتے ہیں, وہ ہے اس وجہ سے 99 ہو جاتے. اور 99 کا تعلق مخلوق سے جڑتا ہے, نہ ہزاروں جیسے ان کی ذات نہ میں تو ان کی صفات بھی نہ مانوں, جب ان کی صفات نہ میں تو اس کو اسما بھی نہ مانوں. اس لیے صوفیہ کے کشف میں یہ بات بھی ہے کہ جتنی چیزوں کے نام ہیں اور جتنے لوگوں کے نام ہیں اور جتنی مخلوق کے نام ہیں وہ بھی اللہ کے ناموں کا ہی حصہ ہے. پھر وہ وضاحت کا الگ چیز ہے, آسانی سے ادراک کرنا مشکل ہے. کیونکہ جو بھی معلوم ہے, معلوم کہتے ہیں اللہ پاک کے مخلوق مخلوق کو ہی. خلق سے پہلے کے مرتبے میں ہر خلق ہر مخلوق معلوم ہے. ساری مخلوق مخلوق ہونے سے پہلے کہاں تھی؟ معلوم تھی, اللہ کے علم میں تھی. جو علم میں ہوتی ہے وہ معلوم کہتے ہیں. ساری مخلوقات مخلوق ہونے سے پہلے کیا ہے؟ معلوم ہے, معلومات الہیہ ہے. وہ بالکل بھی شعین عالم, وہ ہر شے کو جانتا ہے. تو ہر معلوم میں امتیاز ہے. جو آپ ہیں وہ آپ ہیں, جو آپ ہیں وہ آپ ہیں, جو آپ دونوں ہیں وہ تیسرا ہے, جو تیسرا ہے وہ چوتھا ہے. اگر وہ ایک ہی ہے تو پھر امتیاز ہی نہیں, پھر یہ چار ہوتے ہی نہیں. کیونکہ ہر معلوم میں امتیاز ہوگا, کیونکہ ہر معلوم کی صورت شخصیہ الگ ہوتی ہے, صورت نوعیہ بھی الگ ہوتی ہے, صورت شخصیہ بھی. اس لیے ایک معلوم دوسرے معلوم سے پوری دنیا میں نہیں ملتا. تو اس امتیاز کے ساتھ جس اللہ تعالیٰ کے جس نام اور جس صفت کا جوڑ ہوگا تبھی تو اس کا نور ہوگا. نہیں تو وہ معلوم ہے کہ درجے سے مخلوق کے درجے میں کیسا آئیں گا. جب تک اللہ کے نام کا اور ان کی صفت کا جوڑ نہیں ہوتا کسی معلوم کو خلق حاصل نہیں ہوتا. اللہ تعالیٰ کے کسی بھی معلوم کو, جو ان کے معلومات میں ہیں, اللہ کے کسی بھی معلوم کو مخلوق ہونے کا درجہ نہیں ملتا جب تک کہ وہ معلوم کو اللہ کی کسی صفت کا اور کسی اسم کا جوڑ نہیں ملتا. کیونکہ اس کے اپنے پاس میں ظاہر ہونے کے لیے خالق مخلوق ہونے کے لیے کچھ نہیں ہے, کسی بھی مخلوق کے پاس کچھ بھی نہیں ہے. سورج آئیں گے باہر کیسا کیسا آئیں گے, زہر میں آئیں گے تو کیسا آئیں گے, اللہ کے کسی اسم اور صفت کو لے کر آئیں گے تو وہ اللہ کے اس صفت اور اس اسم کا جوڑ ہی اللہ پاک کا کوئی خاص اسم ہے. لیکن دوسرے مخلوق کے ساتھ میں نہیں ہوتا. اس لیے تمام نام بھی اللہ کے ناموں کا حصہ, تمام چاہے وہ مخلوقات ذوی العقول ہوں, غیر ذوی العقول ہوں, نباتاتی ہوں, جماداتی ہوں, حیواناتی ہوں, سماعی ہوں, ارضی ہوں, علوی ہوں, سفلی ہوں, فرشتوں کے ہوں, جنات کے ہوں, عقول کے ہوں, ارواح کے ہوں, جنتوں کے ہوں, جنت کی اشیاء کے ہوں, جہنم کے ہوں, جہنم کی اشیاء کے ہوں,
یہ ہے وہ لنک. اس لیے اللہ پاک کے اسماء لامحدود ہوتے ہیں, اللہ پاک کے صفات بھی لامحدود ہوتے ہیں. بتایا 99, کیونکہ سب کو بتایا کہ 99 میں یہ دنیا کو سمجھ لے سکتے ہیں, اتنا بس ان کو لے گئے. تو صوفیہ یہ کرتے ہیں کہ ایک علم اس ایسے علوم کے ذریعے سے, دوسرے اللہ کو کثرت سے یاد کرنے کے ذریعے سے, بس رٹا مارو. کیونکہ ایک ہے یاد کرنا اور ایک ہے یاد رہنا. یاد رہنے کے لیے یاد کرنے کی کثرت کرنا پڑتا ہے, یاد شدہ چیز کی کثرت کرنا پڑتا ہے, تو پھر وہ یاد ہے, یاد رہتا ہے ہر وقت. کلمہ سب کو یاد ہے, لا الہ الا اللہ محمد رسول اللہ, لیکن ہم کھاتے وقت, پیتے وقت, بات کرتے وقت, دوسرے طرف دھیان رہتے وقت, لکھتے وقت, پڑھتے وقت, سوتے وقت, سجا جاتے وقت, بیوی بچوں کے ساتھ بات چیت کرتے وقت, اس وقت ہمیں پوچھے تو ہم سنا دیں گے چونکہ ہمیں یاد ہے, اور اس وقت یاد یاد رہنے کی حالت میں نہیں ہے وہ. تو جو چیز یاد کی ہوئی ہے اس کو کثرت سے یاد کرنے پر وہ یاد رہنے والے ملکے میں داخل ہوتی ہے, اس کو ملکہ یادداشت کہتے ہیں. وہ یاد رہنے والے ملکہ کی صورت خصوصیت یہ ہوتی ہے کہ آپ بات کر رہے ہوں, آپ خوشی میں ہوں, آپ غم میں ہوں, آپ تکلیف میں ہوں, آپ راحت میں ہوں, آپ مشغول ہوں, کچھ بھی ہو, ادھر سے دھیان ہی نہیں ہٹتا, اس کو ملکہ یادداشت کہتے ہیں. اور اس کو صوفیہ کے اصطلاح میں دوام حضور بھی کہتے ہیں. اس لیے ذکر کی کثرت کرنی پڑتی ہے وہ یادداشت کا ملکہ لانے کے لیے. اور جتنی قوتیں اندرون میں ہیں ان ساری قوتوں کو مشغول کرنا ہوتا ہے اس کام کے لیے. اور اندرونی جو قوتیں انسانوں میں ہیں ان کا ادراک صوفیہ کو جتنا ہوا, نہ سائنسدانوں کو ہوا, نہ فلاسفہ کو ہوا, نہ پہلے کے جو حکمہ گزرے ہیں ان کو ہوا. کیونکہ صوفیہ کے پاس جو نور باطن ان کو حاصل ہوا وہ الگ تھا بالکل. جو علم کے ذرائع ہیں حواس کے علاوہ, ان حواس کے علاوہ کے علم کے ذرائع میں سب سے زیادہ صوفیہ کو ملے ہیں, وحی کے علاوہ سب مل گئے ان کو. کیونکہ وحی کی خصوصیت نبوت کے ساتھ ہے, الہام مل گیا, حدوث مل گیا, حدث, حدوث وہ سا والا نسیم والا, کشف مل گیا, فراست مل گئی. یہ ذرائع ہے, یہ بھی ذرائع علوم کے ہیں, یہ ان کو حاصل ہوئے. اس سے انہوں نے ان کے جو ادراکات ہیں وہ ان کا کوئی مقابلہ نہیں کر سکتا. ان کو جن قوتوں کا علم ہوا انسان کے اندر, ان قوتوں کو بھی مشغول کرنا اللہ تبارک و تعالیٰ کی یاد کو اپنے ظاہر و باطن میں مسلط کرنے پر, اس کے لیے انہوں نے ایکسرسائزز دریافت کی کیسے مشغول کرنا. اس لیے انہوں نے ذکر کے ساتھ میں شغل کیا, لا الہ الا اللہ ذکر ہے, لیکن لا یہاں سے لے جانا, دل پر سے لے جانا, روح پہ سے لے جانا, سر پہ سے, خفی پہ سے, افا پہ سے لے جا کے خیال کو مشغول کرنا. خیال کے ذریعے سے ظاہر ہے کہ وہاں پر خیال کا ہی گزر ہے, فزیکلی گزر نہیں ہے کسی چیز کا. اب ہاتھ سے نہیں پکڑ سکتے اس کو, ہاتھ سے نہیں جوڑ سکتے وہ, تو خیال کی گرفت اندر سب چیزوں پر ہے, خیال کا سب سے تعلق قائم ہوتا ہے. تو خیال کو لگاتے تو وہاں جا کے بھی بول, 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 جو خیال بول لیتے پھرتا تو اس کو بولتے, پھر اس کے بعد میں قلب پہ اوپر جو ہے نا اس کی ضرب لگاتے, پھر پورا کلمہ, پھر آدھا کلمہ, پھر الا اللہ, پھر اس کے بعد میں اللہ اللہ, پھر اس کے بعد صرف اللہ, پھر اللہ ایک ضربی, دو ضربی, سہ ضربی, چار ضربی, شش ضربی, ہشت ضربی, پھر وہ مختلف طریقوں سے. پہلے کے صوفیہ جس انداز میں مشق کرتے تھے اس کو ہم سوچ بھی نہیں سکتے اور کر بھی نہیں سکتے, اپنی قوتیں ویسی نہیں ہیں. ہم تو خالی منڈی یوں کرتے ہیں. ایک زمانے میں صوفیہ منڈی نہیں کرتے تھے, پوری باڈی کرتے تھے. اس لیے ہر ذکر کے وقت میں اٹھ کے پورا جھول کے پھر بیٹھتے تھے, और जो चार दरवे होता था उसमें घूमते भी थे, हर दरवे के वक्त में। तो कितनी मतलब और वैसे हजारों करते थे, वैसे उसके असरात भी फिर वैसे ही देखते थे, क्योंकि उसके बड़े असरात होते हैं। इसलिए पहले वाले वैसे रियाजतें करते थे तो उनके नफ्स नाते काम में वैसे लताफत आती थी, तो उनसे फिर तसरुफात का और करामतों का सुदूर भी उसी दर्जे में होता था। अरे भाई करामत लौलिया ये हकन वगैरह होते थे क्यों नहीं, तो तुम होंगे कैसे हो, क्योंकि वो होने के वास्ते कुछ शराइत है। सिर्फ आदमी का नेक हो जाना काफ़ी नहीं होता, बाद मरतबा की कैद इसलिए है कि बाद मरतबा उसके बगैर भी हो सकता है, क्योंकि करामत में फाइल तो अल्लाह होते हैं, तो उसके बगैर भी कर सकते हैं, वो कर भी देते हैं, उमूमन नहीं होता। और दज्जाल का फितना जैसा जैसा करीब आएगा वैसा और ज़्यादा नहीं होगा, क्योंकि दज्जाल करामतों के जैसी चीज़ों से ही लोगों को अपनी तरफ मुतवज्जे करने वाला है। अगर लोगों में इसका बहुत ज़्यादा रिवाज रहा तो ज़्यादा लोग फितने में मुबतला होने का डर है। इसलिए करीब क़ुर्ब क़ियामत में करामतों का ज़ोर कम हो जाएगा, क्योंकि जिसको जो इस्तेदराज दज्जाल को मिलेगा उसको वो नेक नहीं होने की वजह से इस्तेदराज बोलेंगे, वरना अगर वो अल्लाह का वली होता तो वही करामतें कहलाती सारी जो कुछ करने वाला है। तो एक जिक्र है और जिक्र की लाइन है पूरी, फिर ये जुबानी भी होता है, फिर ये कलबी भी होता है, फिर ये जहरी भी होता है, फिर ये सिर्री भी होता है। जिक्र लिसानी भी जहरी और सिर्री होता है, और जिक्र कलबी जो होता है वो जिक्र सिर्री ही होता है, वो जहरी नहीं होता वो, लेकिन वो कलबी होता है, उसमें ज़ुबान को बिल्कुल बंद भी कर देते हैं, बल्कि वो तारक को लगा देते हैं ताकि वो हरकत न करे, क्योंकि उसका मकसद अलग तरीके से हासिल होता है। उस वजह से उस वक्त ज़ुबान को मुतहरिक भी होने नहीं देते। तो इसीलिए सूफिया के यहाँ कसरत जिक्र है, हज़रत नक्शबंदिया के यहाँ जिक्र सिर्री है, यानी कलबी जिक्र है, और उसकी हद उनके पास रोजाना कम से कम 25,000 है। 25,000 जिक्र करा तो आज इन्हें जिक्र करा बोले ऐसा शुमार होता उनके पास। और बिल्कुल मुक्तदी को 5,000 से शुरू करते, मगर उसको 25 तक बहुत जल्दी जाने को बोलते, क्योंकि थोड़े दिन में 25,000 तक चलेगा, शुरू 5,000 से करते। क्योंकि दिल जब जुबान नहीं है तो फिर वो जल्दी जल्दी होता है, एनर्जी कम लगती है, जितनी चीज़ लटी होगी उतनी ज़्यादा उसमें फैलाव होता है, काम ज़्यादा होता है। तो जुबान को रोक देंगे आप, दिल को बोला अल्लाह 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 बोलो तो होते होता है, क्योंकि उसको लफ्ज की बंदिश नहीं है ना, उसको आगे पीछे करने का नहीं है, लफ्जों को पावन नहीं है। हजरत नक्शबंदिया और हजरत काजरिया जो है, ये हजरत ऐसे सोहरवदिया, ये हजरत जो है ना जिक्र जहरी को तरजीह देते हैं, उसके अपने असरात हैं, अनवरा से जिक्र को वाली करने, इश्क को वाली करने के लिए। क्योंकि जिक्र जहरी के खास आसार में से ये है कि खुआ बशरिया मुजमहिल होकर मगलूब हो जाते हैं, और गज़ब और शहवत ये दोनों उसके नूर के सत्र में अगर आ गए, उसके अंदर में अगर आ गए, तो दोनों में तकाजे कमजोर हो जाएंगे, तकाजे बाकी रहेंगे लेकिन वो अपना शोर में जिताएंगे। इसीलिए जाकिरीन जब जिक्र करते रहते हैं तो उनको ज़्यादा गुनाहों को मैला नहीं होता, उन्हें समझता मैं बहुत मुत्तकी हो गया, चाहे उन्हें मुत्तकी उत्तकी कुछ नहीं होगा, जिक्र के अनवारा की वजह से तबीयत नहीं चल रही उधर, थोड़ा देर जिक्र छुट गया ना तो फिर उसी कुत से वो चीज बढ़ा सकते, उन्हें बोलता मैं बहुत बुरा हो गया ना, जब पहले ना नेक बना था ना बुरा हुआ, वो कुत है जो सिद्धर और सुपर से महसूस हो रही है। इसी वजह से बुरा ख्याल आदमी को बुरा नहीं बनाता, अच्छे से अच्छा ख्याल आदमी को नेक नहीं बना देता, ख्याल तो ख्याल है छवि होता बुरा भी होता। और ये भी लाइन के उलूम होते हैं, वो मालूम नहीं रहे तो गुमराही होके कंफ्यूज होके आदमी परेशान होता है, इस परेशानी को दूर करता है शेर, क्योंकि उसको उसके बगैर तसली नहीं होती उस जगह पर, और वो परेशानी अगर दूर नहीं हुई तो बड़ी बड़ी चीज़ों में मुबतला हो जाता है, बाल वक्त आतुल का शिकार हो जाता, बाल वक्त अपने को शैतान समझ लेता, बाल वक्त मायूस हो जाता, मायूसी भी कुपड़े, नहीं सुधर सकता मैं बोल के एकदम बुराई शुरू कर देता, वो तो शैतान चाह ही रहा था उससे। खाली ख्याल पर वो अपने वो एक्शन ले लेता हूं, हमें जो तो ख्याल बुरे ख्याल आने से आदमी बुरा नहीं हो जाता, वो तो है। और हाजी के ख्याल में जो चीजें आती हैं वो ऐसी है जैसे हाईवे पर जाने वाली चीजें, आप किसको रोकेंगे? एक सड़क है उस पर सब चीजें आ रही हैं, यहाँ पे तो खाली गाड़ियां चलती हो अपने पास, उसमें गधा भी आ रहा है बीच में खड़ा हुआ है, उसमें बकरियां भी हैं, उसमें गाय भैंस भी है, गौली भी लेके जा रहा है अपने भैंस को, साइकिल वाला अलग आ रहा है, रिक्शे वाला अलग आ रहा है, हाथ से चला पैसे चलाने वाला रिक्शा अलग है, मोटर का रिक्शा अलग है, राम साइड वाला अलग है, राइट साइड वाला अलग है, कोई हिसाब है ना कोई हिसाब है, रोड है जिस पर सोच जा रहा है। ख्याल तो ऐसी चीज है वो थोड़ी बुरा मानने की चीज, ये बुरे से बुरा ख्याल में आदमी बुरा नहीं होता। आता जी कुफर और शिर्क के ख्याल में भी आदमी बुरा नहीं होता। अब वक्त मदद तुम क्या तुम इसको महसूस करने लगे, तुम ऐसे ख्याल के आने में जल के कोयला हो जाने को तरजीह देते हो। बाबा ने कहा कि ऐसे ऐसे अजीब ख्याल आते हैं कि उनको भूलने के मुकाबले में जल जाना पसंद है। उसने फरमा क्या ऐसा होने लगा? फरमा हाँ फरमा बस होगी बात पक्की, ईमान सही हो गया, अल्लाह का सही हो गया, क्योंकि ईमान रहा और ईमान है वजह से ये फीलिंग है, ईमान ना होता तो ये फीलिंग थोड़ी होती है। ख्याल ईमान होने की अलामत है, अगर मोमिन को तो नहीं होता ना कभी, ईमान वाला भी होता है। तो इसलिए जो हम थोड़ा बहुत जिक्र करते हैं ना, वो थोड़ा बहुत शुरू में खसूसियत चला में थोड़ा जिक्र बचने होता है। नहीं मेरे पास टाइम नहीं है, मैं 100 मरतबा कर देता हूँ, 200 मरतबा कर देता हूँ, करो भाई, नहीं करने से तो देखो भी करने होते। लेकिन आप ये चाहें कि आसार जिक्र का मुशाहिदा करें, उसके असरात लाएं, वो 100-200 से होने वाली चीज़ है। आप रेसलर भी बनना चाह रहे हैं और डन बैठक जो है ना वो 5-20-25 कर रहे हैं, उन्होंने तो जाऊँगा थोड़ी एक्सरसाइज कर ले रहे हैं आप थोड़ा सा, फिर पहला मैं बोलिए बाकी ये कि आप मैदान में नहीं उतर सकते, पैटाउटा खाने के काबिल नहीं है। तो एक्सरसाइज तो एक्सरसाइज है, उसको जितना आदमी करने का माहिर होता है उतने लेवल तो हो जाता है। इसीलिए 12 तस्वीर होते हैं अपने आमतौर पर सिलसिले चिश्तियाने वाला 12 तस्वीर होती है, 400 मतलब 200 मतलब 400 मतलब 600 मतलब 700 मतलब शुरू में आदमी उसको करते हुए हमने बहुत जिक्र कर दिया। एक बार हम खान पान में जब थे उन्हें जिक्र चाहिए, उसके बाद में भी फिर थोड़ी देर जिक्र रोजगार भी चाहिए, रोजगार इस मना वहाँ के अगर हम जिक्र करने लगे पाओ भी अगर दिल जाके बोले तो हम ईश्वर का पता कम करेंगे लिखते थे काफ़ी थोड़े ने कमा इसे क्या होता है, हर इसकी कम समझ रहे थे तो बहुत है, और खुद उसको भी पाबंदी करने से उसके अपने असर भी बहुत मुतर हो, फिर शौक भी पड़ जाता है, फिर आदमी उसे उसमें और करता है। एक कसरत जिक्र है और दूसरे ये इल्म हासिल करना है जिसको फिक्र और मुराकबा रहते हैं कि अल्लाह तबारक व तआला अपने मखलूक के साथ में कैसे हैं, मखलूक कैसा बनी, अल्लाह ताला के इल्म में सारी चीज़ें हैं, तो जो मालूमात इलाहियाँ हैं वो मखलूकात कैसे बनी, जब मालूम मखलूक होती है तो खालिक मखलूक के साथ कैसा रहता है, इसके बारे में गौर फिक्र करना और सूफी अपने कष्ट से बयान करते हैं चीज़ों को, वो कुरान नबी के मुआफ़क़त में भी उसको यानी उसको वो भी करते हैं, वेरीफाई भी करते हैं कि कहीं गलत फिक्र तो शायद नहीं हो जाए, इसमें गलत खाद तो नहीं हो जाए, तो फिर वो वेरीफाई कर देते हैं ये तो कहीं सही है, फिर वो अपने कष्ट की निगाह देखते ही मुकाशफा को होता है। इसलिए इल्म मुकाशफा और इल्म असरार ये दो मुस्तकिल इल्म अलग मुझे नहीं आए थे, अब जदीद अल-फ़सानी रहमतुल्लाह के इल्म मुकाशफा बहुत मशहूर है, इसी वजह से मकतूबात मुजद्दिदिया समझना आसान नहीं है, कोई भी आदमी मकतूबात पढ़ के देखे तो अंदाजा हो जाता है उसको, अब जदीद अल-फ़सानी के मकतूबात
हर एक वसीति नहीं है उन्होंने। और जब जबकि मकतूबात में रहे कोई बात मुस्तकिलन नहीं आती, खत लिख रहे ना तो उसमें बीच में एक बात आ गई, किसी एक बात पर रोशनी डाली। जो लोग इन उलूम को खासतौर पर बयान करें उनका समझना कितना मुश्किल हो, वह मालूम होता है। खास इन उलूम पर रोशनी डालने वाले लोग बुजुर्ग आने दिन में बोल रहे हैं, उसमें हर महीने की दिन अरबी हैं और तफसील से हर जदीद साहब भी हैं, इमाम गज़ाली रहमतुल्लाह अलैह हैं, और फिर अरबी रहमतुल्लाह अलैह के खलीफा और उनके शागिर्द जो उस लाइन के हैं उन्होंने उनमें से बहुत से रहते हैं, और फिर हजरत शाह वलीउल्लाह साहब रहमतुल्लाह अलैह बहुत हैं खास, हजरत शाह इस्माइल शहीद रहमतुल्लाह अलैह उनकी किताबें बहुत खास हैं इस मामले में, खास इन उलूम पर ही किताबें। हजरत डॉक्टर मीरुद्दीन साहब जो कुरान क्या है वो तसव्वुफ, कुरान तसव्वुफ, कुरान तसव्वुफ बड़ी अच्छी किताब है, खास इन उलूम पर रोशनी डालने वाली है, इसलिए उनकी जुबान में बहुत वो होती है, फलसफियाना होती है, और उसके अंदर जो बातें बताई जाती हैं उसके बाद फिर पहले से आदमी को उस लैंग्वेज से मुनासिबत पैदा करना पड़ता है, नहीं तो नहीं आती पकड़। जैसे अभी जहरी के इंजीनियरिंग के तालिब इलम को पहले उसकी इस्तेलाह समझाई जाती है, उसमें बोले जाने वाले अल्फाज समझाए जाते हैं, उसके हिसाब से जाहिर है कि अब सेवन की क्लास के बच्चे को टेंथ के बच्चे को चीज़ें बोलोगे तो थोड़ी पकड़ पाएगा, वो नहीं पकड़ सकते। तो इसमें अल्लाह तबारक व तआला ने ये जो फरमाया जाए मैंने पढ़ी है कि देखो ये सीखो इस बात को कि अल्लाह के अलावा कोई राह नहीं, तुम्हें तो सीखा हुआ ही है मुसलमान कायदा अल्लाह को बोलते ही, फिर भी हर मुसलमान को हर वक्त हुक्म है, जो कुरान में है ये और सबको खिताब है, ये बड़े छोटे साहब सबको ही है, खुलफा राशिदीन खुलफा अशर बशर सबको ही है, ये क्या सीखने का है, नहीं इसमें और है सीखने का मौका बहुत है। ला इलाहा इल्लल्लाह बच्चे से लेके बड़े तक हर एक को सीखना ही पड़ता है, इसकी कोई निहायत नहीं है कि इलाह अल्लाह है, और जिस दर्जे का इदराक आदमी को होता है उस दर्जे पे अपनी तकसीर का अंदाजा होता है, अरे ये मैं पहले नहीं जाना था, अरे ये पहले नहीं खुला था, उस पर इस्तिग़फ़ार है, उसका फिर गंभीर है मुमिनीन वल मुमिनात अपने लिए भी और सबके लिए, फिर वल्लाहु यअलमु मुतक़ल्लबकुम व मथवाकुम, अल्लाह तबारक व तआला तुम्हारे बाहर फिरने फिराने को भी जानते हैं और तुम्हारे अपने ठिकाने पर रहने को भी जानते हैं, क्योंकि जिसने ला इलाहा इल्लल्लाह को सीखा उसके लिए तकल्लुब और मतवा दोनों बराबर है, जबकि आम इंसान के लिए तकल्लुब और मतवा दोनों बराबर नहीं होते। वो ये बता रहे कि कैसा सीखने की कितनी ज़रूरत है, जो नमाज में लाया है अल्लाह वो नमाज के बाहर भी है, जो वही ऑफिस में भी वही बाजार में भी वही बाहर भी है वही तालुकात में भी है, वही सब इसीलिए कुरान पाक में जगह जगह हक तआला शानहु ने जितनी अपने बारे में तफसीलात बताई है वो ला इलाहा इल्लल्लाह की तफसीलात है, और पूरा कुरान पाक अल्लाह ताला के जिक्र से ही ज़्यादा भरा हुआ है, अल्लाह के तज़किरे से ही भरा हुआ है, अल्लाह की किताब है लेकिन तज़किरा अल्लाह का ही उसमें ज़्यादा है। कोई भी मुसल्लिम अपनी किताब में कि अपना नाम चाहते का ज़्यादा कर दिया ना कभी, ये क्या है लेकिन अल्लाह शानों का मामला ये है कि उनका जिक्र उनकी किताब में सबसे ज़्यादा है, क्योंकि उनकी किताब है ही उनके तारों के लिए ना कि किसी और के तारों के लिए, वो कुछ दूसरी चीज़ें थोड़ी बताना चाह रहा अल्लाह में अपने को ही बताना चाहते हैं, जिस कुरान आए कलाम हक्शनास रुनमाए रबनास बा जानास, कुरान क्या है ए कलाम हक को समझने वाले, वो रबनास की रूनुमाई है, लोगों के रब को रब की चेहरा नुमाई है, अल्लाह ताला अपना फेस शो कर रहे हैं,
رونمائی رب ناس، اللہ تعالیٰ کے چہرے کا، اللہ تعالیٰ کی ذات کا مشاہدہ کرانا ہے، دکھانا ہے با جان ناس، لوگوں کی جانوں کو لوگوں کے رب کی رونمائی کرانا، یہ قرآن پاک کا موضوع ہے. اس لیے اس میں تذکرہ جو ہے نا وہ اللہ کا ہی زیادہ ہوا. تو اللہ نے اپنا جتنا جس جس لائن سے تذکرہ کیا ہے قرآن پاک میں، وہ سب لا الہ الا اللہ کو سمجھانے کے لیے ہی فرمایا ہے. اس لیے فعلم انہ لا الہ الا اللہ فرمایا ہے. وہ لا الہ الا اللہ، چونکہ اللہ الہ ہے، اور الہ جو ہوتا ہے وہ خالق ہوتا ہے، اور خالق اپنی مخلوق کے ساتھ ایسے ہوتا ہے کہ وہ کسی وقت اس سے دور نہیں ہو سکتا، کسی وقت اس سے غافل نہیں ہو سکتا، کسی وقت اس کو چھوڑ نہیں سکتا، کسی وقت بھی اپنا تعلق اس سے ختم نہیں کر سکتا. ایک لمحے کے لیے بھی تعلق ختم ہو، چیز ختم ہو جائے، مخلوق ہی نہیں رہتی وہاں. اس لیے لاتا خود سنتن و رنگ، نہ وہاں پہ نیند آ سکتی، نہ وہاں پہ اونگ آ سکتی. تکان نہیں ہے وہاں پہ، نیند نہیں ہے وہاں پہ، اونگ نہیں ہے وہاں پہ، تکان نیند اونگ یہ سب آئے ہوئے. ہم کو نیند آتی ہے تو ہم عیب والے ہیں، اس واسطے کہ نیند آتی ہے، اور ہمارا عیب والا ہونا ہی کمال ہے. اس لیے کہ نیند آئی تو ہی ہم تندرست ہیں، نیند نہیں آئی تو پھر دوا کھاتے جا کے ڈاکٹر کو بولتے. اللہ میں اگر سوئے تو ان کے لیے عیب ہے، ہمارے لیے ہم نہیں سوئے تو عیب ہے، کیونکہ ہمارا کمال ہی ہمارا عیب والا ہونا ہے. میرا کمال یہ ہے کہ مجھ میں کوئی کمال نہیں، ہمارا کمال یہ ہے کہ ہمیں کوئی کمال نہیں ہوتا. محتاجیوں سے بھرے ہوئے ہونے کا نام انسان ہے. سوالات کا مجموعہ، حاجتوں کا مجموعہ کیا بولے تو اپن بنتے، ان حاجتوں کے جواب کا مجموعہ الہ بنتا ہے. مخلوق کو وجود نہیں ملتا، وجود نہیں ہوتا مخلوق کے پاس، کیونکہ وہ معلوم تھی معلوم ہے کیا وجود. لہذا مراتب وجود سے آراستہ کرنا الہ کا حصہ ہے. اس میں ظہور نہیں ہوتا، لہذا نور سے اس کو ظاہر کرنا الہ کا حصہ ہے. نور سے ظہور ہوتا ہے. اور نور ایسی عجیب و غریب چیز ہے کہ خود ظاہر ہو کر ہی وہ دوسرے کو ظاہر کر سکتی ہے. اور نور سے کہے کہ تو خود ظاہر نہ ہو دوسرے کو ظاہر کر، نور نہیں کر سکتا. وہ نور کی تاریخ ہی ہے، ظاہر بھی آئے گی ہی، مظہر بھی گئے گی. اپنی ذات سے ظاہر ہو کے دوسرے کو ظاہر کرنا. اس لیے خلق کا ظہور جب تک نہیں ہو سکتا جب تک خالق ظاہر نہ ہو. تو الہ ظاہر ہوگا، اور وہ اتنا ظاہر ہوگا کہ چھپ جائے گا. بلا خفا ہو اللہ شدت الظہور، اللہ تعالیٰ کا خفا کیا ہے؟ ان کا شدید ظاہر ہونا ہے. کیونکہ جو چیز بہت ظاہر ہوتی ہے وہ چھپ جاتی ہے، کیونکہ ظاہر ایک لیول پر ہونے میں پھر ظاہر ہوتی ہے. بہت ظاہر ہوگی تو پھر ظاہر نہیں ہوگی. جیسے ہماری آنکھوں کی بینائی خود نظر نہیں آتی، آنکھوں میں آپ سب دکھ رہے ہیں لیکن آپ خود آنکھوں نہیں دکھ رہی، کیونکہ انہیں بہت ظاہر ہو گئی. اس کی شوائیں بہت ظاہر ہو گئی ہیں، وہ نظر نہیں آئیں گے. اس میں جو کم لیول کا ہے وہ دکھے گا. تو الہ جو ہوگا وہ ظاہر ہوگا، والاول والآخر والظاہر والباطن. اور بہت ظاہر ہونے کی وجہ سے وہ باطن بھی ہو جائے گا، اس لیے وہی باطن. اور مخلوق تھی نہیں، اس لیے الہ اول ہونا پڑتا ہے. اول کس کا اول ہے؟ مخلوق کا اول ہے نا بھائی. تو مخلوق سے پہلے وہ ہونے گئے تو مخلوق آئیں گے تو کہاں جائیں گے؟ اور نکال کے چھوڑ دیے تو کہاں جائیں گے؟ لہٰذا اکثر بھی وہی ہونا پڑتا ہے، پکڑنا بھی وہی ہے. اول آخر ظاہر باطن، اندر بھی وہی باہر، اسی لیے وہ قریب. اذا سالك عبادی عنی فانی قریب. اس لیے وہ ساتھ وہ معکم اینما کنتم، وہ تمہارے ساتھ ہیں جہاں پہ بھی تم ہوں گے. جب ہم لوگ بولتے ہیں اللہ میں ہر جگہ ہے، تو یہ سڑکیں یہ بولتے ہیں کہ بھائی اللہ میں کے تارا خانے میں بھی ہے، بولتے ہیں سوال کرتے ہو. اور یہ بولتے ہیں کہ ایسا بول کے ہم پیک کر رہے ہیں، اور خود ہی پیک ہو رہا تھا اس کو یہ سمجھ میں آتا. اللہ پاک تو یہ فرمانا ہے ہوا محکوم اینا محکوم تم، اس کا ترجمہ کیا ہے؟ وہ تمہارے ساتھ ہے جہاں کہیں تم ہو. تو اس میں اللہ نے تارا خانے کے ایکسپشن دیے کہ اللہ تارا خانہ ایکسپشن دیے کیا اللہ نے، بلکہ ایکسپشن کو ختم کیا، آئینما ختم کرنے کے لیے ایکسپشن. یہاں تم ہوں گے وہ ہے تمہارے ساتھ. اب اللہ نے تارا خانے میں اللہ نے کیا کریں گے؟ اللہ تبارک و تعالیٰ لطیف ہے، ان کی صفت نور بہت لطیف ہے، ان کی ذات تو راول والا ہے، لطیف اللطیف ہے. سورج کی روشنی اگر تہاب خانے میں آ گئی تو سورج گندا ہو جاتا یا سورج کی بے عزتی ہو جاتی، کیا ہوتی؟ جب سورج ایک معمولی سی مخلوق ہے، اگر اس کی روشنی تہاب خانے میں آ گئی تو نہ تو روشنی میلی ہوتی، نہ سورج میلا ہوتا، نہ اس کی بے عزتی ہوتی اس میں، نہ اس سے کچھ مس کرتا کہ اس کو لگ گئی ارادت کچھ بول کے لگتی. کیا جہاز کی باتیں کرتے ہو؟ سب جائے سمجھتے اپنے آپ کو گائے گئے، لیکن پر لے کر کے جائے نکلتے. اور جو اس لائن میں آپ کو واقف نہیں ہے کم از کم بولو مت. اس لائن میں ان کو الف بھی نہیں آتی، میں آپ کو بتاؤں تو ابھی سب سے کمزور طرف ان کو ہوتی ہے. جیسا عجیب جملہ ہے بتایا ہے لوگوں سے، توحید ان کی پکی ہے. علم یہ کہتا ہے کہ توحید میں سب سے کچے ہوتے ہیں. سب سے ناقص ہوتے ہیں توحید. اور اللہ تبارک و تعالیٰ کو تو اتنا لمیٹڈ مانتے ہیں، اتنا محدود مانتے ہیں، اس کی قدرت کو اتنا محدود مانتے ہیں جتنے ہوئے ہیں، کراماتوں کا انکار کرتے ہیں. یہ کیسے ہو سکتا ہے؟ یہ امپاسبل ہے. تو کس کو لمیٹڈ کر رہے ہیں؟ اللہ کی قدرت کو نہ، کہ اللہ ایسا نہیں کر سکتا. انکار کس کا ہو رہا ہے؟ اس میں اللہ کی قدرت کا ہو رہا ہے، کیونکہ کرامت میں فائل اللہ ہوتا ہے. کہ اللہ ایسا نہیں کر سکتے، کیوں نہیں کر سکتے؟ تم کون ہوتے اللہ تو حکم لگا. اللہ تو اللہ کی قدرت تو مطلق ہے، وہ جب چاہے کرے، جو چاہے کرے، جیسا چاہے کرے، سبب سے کرے، بغیر سبب کے کرے، سبب کو توڑ کے کرے، حالت کی عادت کرے، معافی کی عادت کرے، اللہ تو وہ ہے. کیونکہ چہرے کو نہیں کر سکتے. تو اسکار شام ساتھ ہوتے ہیں اور اسکار شام محیط ہوتے ہیں گھیرے ہوئے جگہ جگہ ہے. پرانے کام بہت کلی شعیم محیط، وہ ہر شے کو محیط ہے. اللہ علیہ فی مریتی من لقاء ربی، اپنے پروردگار کی ملاقات سے شک میں ہیں یہ لوگ. اللہ ان لوگوں کی کل شعیب محیط، سن لو کہ وہ تو ہر شے کو محیط ہے. صوفیہ کہتے ہیں کہ یہاں اللہ میاں اللہ قرآن پاک کی خصوصیت یہ ہے کہ اس کے ایک معنی ظاہر ہے، پھر ظاہر کے اندر ایک معنی ہے، اندر کے اندر ایک معنی ہے، اندر کے اندر ایک معنی ہے. قرآن پاک کے اندر تو سات معنی ہوتے ہیں. تو اللہ پاک یہ فرمانے کے بندوں کو مخلوق کو وہ محیط ہے تو ضرور ملاقات کرائے گا. اس کے لیے کیا مشکل ہے؟ تفصیل تو عام طور پر اس کی ہے. لیکن صوفیہ ایک دوسری بات بول رہے ہیں. صوفیہ کہہ رہے ہیں کہ ان کو شک یہ ہے کہ اپنی پروردگار سے ملاقات کریں گے، ارے وہ تو ان کو محیط ہے، یعنی رائٹ ناؤ ملا ہوا ہے. کرنے کی بات تو بہت دور کی ہے، کرنے کی بات تو بہت دور کی ہے، ابھی اس وقت کہاں ہے وہ، اس وقت بھی تو ملا ہوا ہی ہے اسے، کیونکہ وہ تو محیط ہے. محیط تو ملا بھی ہوگا، محیط میں گھیرا ہوا. اور وہ ہر شے کو محیط ہے، اور آدمی ایک شے نہیں ہوتا. آدمی میں ایک ہی چیز ہے، آدمی میں تو کروڑوں کروڑوں اربوں چیزیں ہیں. آدمی کے خون کے ایک ڈراپ میں 40 ملین چیزیں ہیں. 40 ملین چیزیں تو ایک خون کے ڈراپ میں ہیں. جو ڈاکٹر بولتے تو ہے دیکھتا صحیح بولتے کہ تک بولتے उसके नसों में, उसकी हड्डियों में, उसके खून में, उसके गोश्त में, उसके पोस्ट में, उसके गुर्दे में, उसकी किडनी, उसके जन्म वाला लीवर में, उसके हार्ट में, उसके ब्रेन में। तो बोन कोई एक चीज से थोड़ी बनी हुई है, कोई नेरो कोई एक चीज से थोड़ी बने हुए हैं, उसमें कितने की चीज आए, तभी तो वो हिसाब होता है ना। अपने पेशाब का जब टेस्ट होता है, खून का जब टेस्ट होता है, ये इतना 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 है, उतनी चीजें है ना भाई उसमें। बोले बात खुद ही बोल रहे चीजें है, खून के एक ड्रॉप में इतनी चीजें बता रहे हो। वो हड्डी में ये चीज की कमी हो गई, इसलिए ये हड्डी में ऐसा दर्द हो रहा। और वो हर शय को मुहित है, और वो हर शय का अव्वल है, और वो हर शय का आखिर है, और वो उसका जाहिर है, और वो उसका बातिन है। वो उसको मुहित है, वो उसके करीब है, वो उसके साथ है। अब देखो कैसा ला इलाहा इल्लल्लाह है। हमने ये कहाँ हाथ की, ये कहाँ सीखा है, इसको सीखते ही नहीं तो कितना सीखना बाकी है, पूरा ही बाकी है। जब एनालाइज करे तो इस नतीजे पर पहुंचता है बंदा कि मुझे तो मैंने तो कुछ सीखा ही नहीं, सीखना ही सीखना है। इसलिए पूरी जिंदगी ला इलाहा इल्लल्लाह को सीखना ही रहता है। अब तारा के आसमां, तारा के सिफात, उन सिफात का ताल्लुक आपस में, खाली नौ नंबर की ये खसूसियत है, एक दो तीन चार पाँच छः सात आठ नौ, पूरी पूरे घरों के ये नौ नंबर में, पूरे घर पूरे यही नौ नंबर में खेलते रहते, पूरे गाड़ियाँ यही नंबर में खेलते रहते, पूरे फोन यही नंबर में खेलते रहते, पूरे ईमेल के एड्रेसेस ये नंबर में खेलते रहते। नहीं, खाली नौ में ये बात है तो निन्यानवे में क्या बात होंगी। और जिनका तारुफ कराया है 99 में ये बात है तो बेशुमार जिनके नाम है उनके अंदर क्या बात होगी, उसमें से कितनी बातें निकलती होंगी। इसलिए फरमाया वल वन्ना माफिल अर्द मिन शजरतिन अखलाम वल बहर यमुद्दुहु मिन बादी सबअतु अबहर मा नफिदत कलिमातुल्लाह। अगर सारे जमीन में जितने दरख्त हैं उनके कलम बना लिए जाए, सारे दरख्तों कितने कदम बनते एक दरख्त में, एक कदम कितना चलता। और बाहर यमुद्दुहू और समंदर को उसका उसकी रोशनाई बनाई जाए, मिम्बाड़ी सबा तो अब हो, ये मौजूदा पूरे समंदरों को मिलाने के बाद फिर सात समंदर उसमें मिलाओ और उनसे लिखो, अल्लाह की बातें खत्म नहीं होंगी। मैं नफिक करीमात अल्लाह, अल्लाह की बातें फिर नहीं खत्म होंगी। इनकी चूंकि उनके हर नाम का कनेक्शन दूसरे नाम के साथ में जुड़ता है, उसके अपने खसूसियात अलग हैं, उसके अपने आसार कहलाते हैं, इसलिए खल्किश किस्में हो रही हैं ये सारी की सारी मखलूकाती किस्में होती हैं। और जितनी किस्में उतने आसार, तभी तो वो नई किस्म बनी, नहीं तो बने तो एक ही असर होता था। अब सूफिया ये कराते हैं फिर उसके बाद नश होने कि ये जितनी चीजें तुमको अलग अलग दिख रहे हैं ना, उसको एक जगह करो, क्योंकि वो एक जगह से ही तुमको अलग अलग दिख रहे हो। इसको कहते हैं कसरत में वहदत का मुताला, कसरत में वहदत का मुताला, कसीर में एक को पहचानना, क्योंकि कसीर में एक ही है ये। और इस वहदत से कसरत का जो जरूर हो रहा है वो इतबारात हैं, इस एतबार से ये, 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 एतबार का फर्क है। मौलवी है आलिम मदरसे से फरा बताया कि इसमें की दो किस्में एराब बिना के एतबार से, इसमें की दो किस्में मुजक्कर मुअन्नस के एतबार से, इसमें की दो किस्में वाहिद तस्निया जमा के, तीन किस्में वाहिद तस्निया जमा के एतबार से, इसमें की दो किस्में मुतमक्किन गैर मुतमक्किन के एतबार से, इसमें की 16 किस्में वजूह है अराब के एतबार से, ऐसा रहता है एतबार एतबार एतबार, एक ही इसम है, एक से रहते एक कदम, एक से एक कदम, एक से एतबार कहते हैं। इसलिए फरमाया फाल मन्नहु ला इलाहा इल्लल्लाह, इस बात को याद रख लो कि अल्लाह के अलावा कोई इलाह नहीं। वस्तग़फिर लिज़म्बिका वलिल्मुमिनीन वलमुमिनात, और इस्तग़फार करो अपने ज़म्बों पर ईमान वालों अपने लिए भी और ईमान वालों के लिए भी और ईमान वालियों के लिए भी। अल्लाह आलम मुतकल्लबकुम व मसवाकुम, और अल्लाह तबारक व तआला तुम्हारे तकल्लुब को, तुम्हारे घुम جانے کو، چلنے پھرنے کو، لوگوں میں بات چیت کرنے کو، لوگوں کے ساتھ ڈیل کرنے کو، اور تمہارے اپنی جگہ ٹھہرنے کو، ٹھکانے کو اللہ جانتا ہے. اللہ کا علیم ہونا، اللہ کا سمیع ہونا، اللہ کا بصیر ہونا، اللہ کے علم کی تفصیلات، اللہ کے سماع کی تفصیلات، اللہ کے بصر کی تفصیلات، اللہ کے خزانوں سے مخلوق کو تقسیم ہونے والی چیزوں کی تفصیلات، ان کے خزانے سے کس طرح لوگوں کو، مخلوقات کو آنکھیں بڑھتی ہیں، کروڑوں مخلوقات کو ان کے خزانے سے ملتا، ان کے دکھانے سے دیکھتا ہے. کوئی پہلے سے تو نہیں ہے وہاں کچھ کے لیے، پڑھ کے دیکھو وہاں پہ تھوڑی روشنی ہے، کچھ کچھ اب بگڑ رہا ہے. تو ان کے دکھانے سے دیکھنا، ان کے سنانے سے سننا، ان کے کہلوانے سے کہنا، اس لیے جتنی بولیاں ہیں وہ ان کی بولیاں، ہر بولی سے وہی کہلواتے ہیں. تو جو اپنی بولی کہلوا رہا ہے وہ سنے گا کیسا نہیں اس کو، تو وہ سمجھے گا کیسا نہیں. اسی لیے اس کو لغات کا الگ الگ ہونا فرق نہیں ڈالتا کچھ بھی، زبانوں کا الگ ہونا کوئی فرق نہیں. وہ انسانوں کی زبانوں کا فرق کیا اثر ہے، وہ کتنی مخلوق ہے اتنی مخلوق کی زبان ہے. مچھلیاں اپنی اپنی زبانیں بولتی ہیں، پرندے اپنی اپنی زبانیں بولتے ہیں، جنگلی مخلوقات جنگل کی اپنی اپنی زبانیں بولتے ہیں، فرشتے اپنی زبانیں بولتے ہیں، اور فرشتوں میں ہر آسمان کے فرشتوں کی زبان الگ الگ ہے، بلکہ ایک ایک فرشتے کے پاس لاکھ لاکھ زبانیں بھی ہیں. ایک زبان ہمارے پاس ہے، ہر مخلوق کے پاس ایک ایک زبان ہوگی. تو وہ علیم ہے، وہ بصیر ہے، وہ سمیع ہے. سب لا الہ الا اللہ کی تفصیلات ہیں. الہ ایسا ہوتا ہے، الہ ایسا ہوتا ہے، الہ ایسا ہوتا ہے، الہ ایسا ہے، الہ ایسا ہے، الہ وہ ہوتا ہے جو ایسا ہو، الہ وہ ہوتا ہے جو ایسا ہو، الہ وہ ہوتا ہے جو ایسا ہو، الہ وہ ہوتا ہے جو ایسا ہو. تو اللہ پاک ایسے ہیں، ایسے ہیں، ایسے ہیں، ایسے ہیں، جتنا ایسے ہیں ایسے ہیں کھلتا جائے گا، اتنا لا الہ الا اللہ سیکھتا جا رہا بندہ. جتنا اللہ پاک کے ایسے ایسے ہونا کھلتا ہے، اتنا لا الہ الا اللہ سیکھتا ہے بندہ. اچھا اللہ الہ ہے تو الہ ایسا ہوتا ہے، اللہ الہ ہے نہ الہ ایسا ہوتا ہے، نہ الہ ایسے اللہ الہ ایسے. رات میں، دن میں، اندھیرے میں، اجالے میں، خلوت میں، جلوت میں، جب یہ چیز مسلط ہوتی ہے آدمی کی سوچ پر اور آدمی کے مراقبے پر، فکر میں، قلب دل میں اس کے، تو یہ دل کی بصیرت، اس کی دل کی آنکھیں اس کی کھلتی رہتی ہیں. یہ آنکھوں سے پھر اللہ تبارک و تعالیٰ کے اسماء و صفات کا مشاہدہ ہوتا ہے. پھر اس کثیر کثیر مشاہدے میں ایک واحد کا مشاہدہ ہوتا ہے، کیونکہ واحد ہی ہے جو اس میں تصرف کر رہا ہے پورا. تو اس کثرت میں وحدت کا مشاہدہ ہوتا ہے. اس کثرت میں وحدت کے مشاہدے کو وحدت الشہود کہتے ہیں، اور وجود میں وحدت کے مشاہدے کو وحدت الوجود کہتے ہیں. تو نہ وحدت الوجود برا ہے، نہ وحدت الشہود برا ہے، اور دونوں نہ دونوں غلط ہیں بلکہ دونوں حق ہیں، بلکہ دونوں کلمے کی بنیاد ہیں. اس وحدت کو نہیں لائیں گے آپ تو پھر دو وجود ماننا چاہ رہے ہیں کیا، دو قدیم ماننا چاہ رہے ہیں کیا؟ توحید باقی نہیں رہیں گے. تو سوچنا اور یاد کرنا اللہ پاک کو کثرت سے، ذکر اور فکر، اور یہ دونوں پر ہیں سالک کے، جن سے پرواز کرے گا سالک، سالک کی پرواز کے، سالک کو اڑنے کے، یہ دو پر ہیں. پر ہیں تصوف میں داخل ہونے والا آدمی ان دونوں پروں کے ذریعے سے اللہ پاک کی طرف اڑتا ہے، پرواز کرتا ہے. رہتا ہے لاہوتی اس رزق سے بہت اچھی، جس رزق سے آتی ہو پرواز میں کھوتا ہے. لاہوتی طائر ہیں ہم لوگ، طائر مانے پرندہ. لاہوتی اللہ تبارک و تعالیٰ کے مقام جبروت کا نام ہے، مقام ہاہوت، مقام لاہوت، مقام جبروت، مقام ملکوت، مقام ناسوت، یہ تنزلات ہیں. صوفیہ کی اصطلاح میں ان کو تنزلات سکتہ کہتے ہیں. یعنی اللہ تبارک مطالعہ کے ظاہر ہونے کے مراتب، تو اس ظہور کو تنزل مخلوق کی طرف اپنے اسماء و صفات سے مائل ہونا، اترنا، تبھی ظہور ہو سکا، ہونا ہی نہیں، کہاں سے دیکھ سکتا تھا ایسا ہے، اسے تنزل اس کا ہم رکھے سوکھ اس کا نزلات سے پا. کیا مطلب سن رہے تھے؟ لیکن کھلا ہی تھا نہیں، تو بند ہو جاتا
سر. جو مدرسے کے تھوڑا کچھ نئے لوگ بھی آئے ہیں تو مدرسے کی امداد کر.
اچھا، ہم لوگ ادارے کے اخراجات کی تقاضے کو لے کر بھی آئے ہیں، بلکہ اصل سفر اسی تقاضے کے پیشے میں ہوا ہے. تو جن حضرات نے رمضان میں تعاون کر دیا ہے، ظاہر ہے کہ ان سے یہ تقاضا نہیں رہے گا، رہے گا تو پھر اس کے لحاظ سے ہوگا کہ وہ جب بھی کیا تھا تو پھر اب بھی اگر گنجائش ہو تو اجازت دیتا ہو چیز تو کرو. لیکن جن حضرات نے اس وقت تعاون نہیں کیا تھا، نہیں کر پائے تھے، ملاقات نہیں ہو سکی تھی ہمارے آدمی سے، تو ان سے درخواست ہے کہ ہمارے ادارے کے تقاضوں کو پورا کرنے کے لیے آپ اپنا حصہ ڈالیں. ایک دن کا کام ہو رہا ہے، خدمت ہو رہی ہے، تقاضے ہیں، اخراجات ہیں، کیونکہ کام کئی نوعیتوں سے ہو رہے ہیں، تو کام بڑا ہو گیا ہے تو تقاضے بھی زیادہ ہو، اخراجات بھی زیادہ ہو گئے. ہر مہینے کو $50,000 اخراجات کے ڈونیشن کے طور پر چاہیے ہوتے ہیں. کم سے کم تنخواہیں بھی زمانے میں دی جائیں اور لوگوں کو راضی کیا جائے، والے کے لیے کہ تم دن کی خدمت سمجھ کے کرو، پھر بھی اس کا حالت بگنے کے لیے کچھ خدمت کرنی پڑتا ہے، تو بھی ہم کو 1,00,000 مہانہ خرچ کرنا پڑتا ہے. 50 آدمی کام کر رہے ہیں تو اس میں سے آگے کے قریب فیسوں وغیرہ کے ذریعے سے مکافات ہو جاتی ہے، کیونکہ اسکول چلتا ہے تو اسکول کی فیسز کچھ آتی ہیں. دینی مدرسے کی جو فیسز ہمارے پاس میرے تعلیم میں بہت ہی کم ہیں، نہیں کہ برابر ہے، اور شریعہ بورڈ کی جتنی سروسز ہیں پوری فری ہیں، حتیٰ کہ ذریعہ سفر وزیری کا جو کام ہے وہ بھی ہم فری ہی کرتے ہیں، تاکہ لوگوں میں حلال کھانے کا شوق آ جائے. اب ہم پیسے لینے کا کام کریں گے تو کم لوگ سرٹیفائڈ ہوں گے، لوگ کم لیں گے، وہ پیسوں کا بھی بوجھ جو قوم پر ہی ڈالا جاتا ہے، کیونکہ دکان والا وہ پیسے بھی تو لوگوں سے وصول کرتا ہے اور مہنگا کرے گا، وہ اس کی وجہ سے ساری سروسز جو ہے نا فری دیتے ہیں. تو اس لیے شریعہ بورڈ کے پورے اخراجات ہم کو ڈونیشن سے ہی فراہم کرنے پڑتے ہیں. شریعہ بورڈ میں ماشاء اللہ 10-12 علماء کرام ہر وقت اویلیبل ہوتے ہیں. تو اس لیے آپ اللہ سے گزارش ہے کہ آپ ضرور اس میں حصہ لیں، کار خیر میں لیے اس کو نتر آخر بنائے، اپنے حساب ثواب کے لیے، والدین کے لیے بھی دے سکتے ہیں، اپنے لیے بھی اتنا لے جاؤ، خالص کے لیے بھی. زکوٰۃ بھی ہمارے پاس خرچ ہوتی ہے، مصرف زکوٰۃ بھی موجود ہے، زکوٰۃ بھی لے لیتے ہم لوگ. یہ ہے کہ کچھ نہ کچھ حصہ تو ہمیں لینا ہی چاہیے اور فراغ دلی بھی لینا چاہیے، کیونکہ جیسے بڑا تقاضا ہوتا ہے تو آپ کو ہمت بھی بڑی کرنی پڑتی ہے. ضرور اس میں حصہ ڈالا اپنے دین کے کام جتنے ہم کرنے میں یہاں سپورٹ کریں گے اتنے دین کے کام ہوں گے، جتنے دین کا کام ہوگا خاص طور پر علمی رہن سے اتنا علم زندہ ہوگا، اتنا علم زندہ ہوگا تو اتنا ہی اسلام جمے گا اس ملک میں اور اتنے ہی مسلمان جمے گا. مسلمانوں کے اور اسلام کے کسی بھی جگہ جمنے کے لیے علمی اور دینی انسٹیٹیوٹس جو ہیں ان کو سپورٹ ہونا بہت ضروری ہے.